بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، دیکھو گزشتہ بات چل رہی تھی حب دنیا اور اس کا علاج. اس میں بات آئی تھی بیوی سے محبت، یہ بھی عین دین ہے. جی، اور آج ہے غفلت اور اس کا علاج. گزشتہ کی ایک دو باتیں رہ گئی تھی تو اس کو سن لو. فرمائے ایصال ثواب، فرمائے میں نے اپنے والد ماجد رحمت اللہ علیہ سے شیخ الہند حضرت مولانا محمود الحسن صاحب رحمۃ اللہ علیہ کا ایک واقعہ سنا. وہ ایک دن قطبی کا سبق پڑھا رہے تھے، کتاب ہے جو منطق کی کتاب ہے. درس کے دوران ایک صاحب نے آ کر کہا کہ میری والدہ کا انتقال ہو گیا، ایصال ثواب کی درخواست ہے. حضرت نے ہاتھ اٹھائے اور دعا شروع کر دی کہ اللہ ہم جو یہ سبق پڑھ رہے ہیں اس کا ثواب ان کو پہنچا دیجیے. وہ صاحب بڑے حیران ہوئے کہ قطبی کا بھی ثواب ہوتا ہے. کا قطبی کا بھی ایصال ثواب ہوتا ہے؟ قرآن شریف یا حدیث شریف کا ایصال ثواب تو کرتے ہیں، بات سمجھ میں، قطبی پڑھ کر ایصال ثواب کیسے؟ حضرت نے فرمایا کہ میاں، اللہ تعالیٰ کے فضل و کرم سے نیت درست ہو تو میرے نزدیک بخاری شریف اور قطبی کے ثواب میں کوئی فرق نہیں. جو ثواب بخاری شریف میں ہے وہی ثواب قطبی میں بھی ہے. جی، میں نے اپنے والد ماجد رحمت اللہ علیہ سے سنا کہ میرے دادا حضرت مولانا محمد یاسین صاحب رحمت اللہ علیہ فرمایا کرتے تھے کہ ہم حضرت شیخ الہند رحمت اللہ علیہ کے پاس منطق کی کتاب، ملا حسن، منطق سائیکولوجی یہ کتاب ہے، ملا حسن کا سبق پڑھا کرتے، اس کا نام ہے ملا حسن. اس سبق میں ہم اپنے کانوں سے سنا کرتے تھے کہ ان کے قلب سے اللہ 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 کی آواز آ رہی ہے. منطق کے سبق میں یہ بات ہوتی تھی جس کو کہنے والوں نے گندگی تک کہہ دیا ہے یہ کتاب کو، گویا کہ اس سبق میں بھی انوار و برکات تھے کیونکہ نیت درست تھی اور طریقہ درست تھا. تو بات اصل میں کیا تھی؟ حب دنیا کب ہوتا ہے؟ حب دنیا کس کو کہتے ہیں؟ جب غفلت ہو تو حب دنیا ہے، اور جب غفلت ختم ہو جائے تو دین بن جاتا. وہ عمل جو تمہیں اللہ سے غافل کر دے وہ دنیا ہے، اور جو عمل تمہیں اللہ سے ملا دے وہ دین ہے. یاد رکھو، دین صرف نماز پڑھنے کا نام، روزہ رکھنے کا نام، اذکار کرنے کا نام نہیں. وہ عمل جو تمہیں اللہ سے غافل کر دے وہ دنیا ہے، اور جو اللہ تک پہنچا دے وہ دین ہے. تو دیکھو، اب وہ کتاب کون سی پڑھا رہے، لیکن نیت ہے تو ان کا کتاب وہ پڑھا نا، حالانکہ وہ حدیث کی کتاب نہیں ہے، پھر بھی وہ دین ہے. تو سنت، نیت صحیح کر لو سنت. آج کی مجلس ہے غفلت اور اس کا علاج. ایک ملفوظ میں حضرت تھانوی رحمۃ اللہ علیہ نے فرمایا، غفلت مذموم یعنی بری، غفلت مذموم سے مراد یہ ہے کہ بے شغلی کی حالت میں حق تعالی سے بے توجہ رہے، بے شغلی یعنی شغل نہیں ہے اور پھر بھی اللہ تعالی سے بے توجہ، توجہ نہیں، اور ایسا شغل جو معنی ہو توجہ اللہ سے بلا ضرورت اختیار کرے. دیکھو، یہ جو بار بار کہا جاتا ہے کہ انسان کو اللہ جل شانہ سے غفلت نہ ہونی چاہیے، انسان کو اللہ جل شانہ سے غفلت نہ ہونی چاہیے، اس سے کیا مراد ہے؟ किसी किस्म की गफलत न होनी चाहिए से क्या मुराद है। इस मलफूज में हजरत वाला ने उस गफलत की तशरीह फरमाई है कि दो चीजें इस गफलत के अंदर दाखिल हैं, दो चीजें इस गफलत के अंदर दाखिल हैं। एक ये कि बेशुगली की हालत में, शुगला कुछ नहीं, फुर्सत है, यूं समझो कि फुर्सत की हालत में हक ताला से बेतवज्जो रहे, हाँ, यानी जब आदमी बिल्कुल फारिग बैठा हुआ है, कोई काम नहीं कर रहा है, इस फारिग वक्त में अल्लाह ताला का कभी भी ख्याल ना आए, और इस बेशुगली और फरागत की हालत में अल्लाह ताला का जिक्र व फिक्र या अल्लाह ताला तक पहुंचाने वाली चीजों के जिक्र व फिक्र का ख्याल ना आए, बल्कि फरागत की हालत में बस दुनिया ही की तरफ मुतवज्जे रहे, दुनियावी मालो दौलत की तरफ, दुनियावी असबाब की तरफ, दुनियावी लज्जतों की तरफ, दुनियावी बातों की तरफ, दुनियावी शहवात की तरफ मुतवज्जे रहे, अल्लाह ताला की तरफ तवज्जो न हो, तो ये एक हालत ये है गफलत। और ये होता है आमतौर पर कि फुर्सत में है और बस पता नहीं, जैसे एक नशे में बैठे हो ना, बातें कर रहे होते हैं, किसी को उतार रहे होते हैं, किसी को चढ़ा रहे होते हैं, किसी का क्या प्लानिंग बना रहे होते हैं सब। और दूसरी चीज, दूसरी हालत यह है कि इंसान कसद इख्तियार से ऐसा मशगला इख्तियार करे, यानी अपने इरादे से ऐसा काम इख्तियार करे जो तवज्जो इल्लाह से माने हो। एक तो फुर्सत के वक्त में तवज्जो इल्लाह से दूर है, और एक मशगूली ऐसा काम करे, काम ही ऐसा करे जो अल्लाह ताला से उसको दूर कर दे, तवज्जो अल्लाह की तरफ तवज्जो करने से उसको दूर करे। तवज्जो इल्लाह में सबसे ज्यादा माने अल्लाह ताला की मासियत है, तो वो क्या है, गुना, और मबादिये गुना, मुकद्दमाते गुना, यानी गुना जो असल है वो तो बाद में होता है, लेकिन उस गुना का जो रास्ता होता है ना वो पहले तय होता है। मबादिये गुना, मुकद्दमाते गुना, इनको कोई इंसान बिला जरूरत इख्तियार कर ले तो ये हालत भी गफलत के अंदर दाखिल है। गुना तो नहीं किया लेकिन गुनाह के मुकद्दमात है जिससे पहले किया, जैसे जीना एक गुना है, उसके मुकद्दमात बात करना है, बदनजरी करना है ना, और उसको सोचना है, ये सब मुबादियात और मुकद्दमात है। इनको कोई इंसान बिला जरूरत इख्तियार कर ले तो ये हालत भी गफलत के अंदर दाखिल है। मसलन एक काम मबाह है, लेकिन इस बात का अंदेशा है कि इस मबाह के अम में मशगूल होने से तवज्जो अल्लाह खत्म हो जाएगी। एक जायज काम है, लेकिन जायज काम में मैं मशगूल होऊंगा तो तवज्जो अल्लाह खत्म हो जाएगी, और गालिब गुमानी है कि मबाह काम में मशगूल ये गुनाह के अंदर भी मुबतला मुझे कर देगी। तो ये दो, फर्ज करें कि एक बेफिक्र आजाद आदमी और आखिरत से गाफिल लोगों का इज्तिमा है, और कोई शख्स बिला जरूरत उस इज्तिमा में जाने का इरादा कर ले, यानी कुछ लोग हैं जमा हुए हैं, क्या है, बिल्कुल आखिरत से गाफिल लोग हैं और वो लोग जमा हुए, और कोई शख्स बगैर जरूरत के उनके अंदर जाने का इरादा कर ले, जबकि ये भी मालूम है कि ऐसे लोगों का इज्तिमा है जो आखिरत से गाफिल है, और उस इज्तिमा में अल्लाह ताला और रसूल सल्लल्लाहु अलैहि वसल्लम और आखिरत के जिक्र फिक्र होने का कोई इम्कान नहीं, बल्कि ये ख्याल है कि लोग वहां पर मासियतों में मुब्तला होंगे, गुनाहों में। तो सूरत में अगर कोई शख्स बिला जरूरत अपने इख्तियार से वहां चला गया तो उसने खुद अपने पांव पर कुल्हाड़ी मारी, उस शख्स का यह अमल भी गफलत के अंदर दाखिल है। जी इंसान की फितरत और सरशत इस तरह की बनाई गई, यानी तबीयत इस तरह बनाई गई है कि वो इब्तिदान गुनाहों और मासियतों की तरफ माइल होती है। इंसान की फितरत ही ऐसी बनाई गई है कि पहले तो वो गुनाहों की तरफ माइल होती है, और यही गुनाह का मैलान इंसान को फरिश्तों से मुमताज करता है। फरिश्तों में कोई गुनाहों का मैलान ही नहीं, गुनाहों की तरफ कोई शौक ही नहीं है, और इंसानों में ये चीजें हैं। अगर ये मैलान न हो तो फिर इंसान और फरिश्ते में कोई फर्क बाकी न रहे। और साथ में इंसान को यह भी हुक्म दिया गया है कि इस दुनिया के अंदर रहो और उसको बरतो और खाओ और कमाओ, बीवी बच्चों के साथ भी रहो, लेकिन खबरदार गुनाह मत करना। गुनाह रखा है, गुनाहों का शौक भी रखा है, लेकिन उससे मना कर दिया। तो फरिश्तों में है ही नहीं, इसीलिए तो इंसान अफजल बना, क्योंकि उसके अंदर शहवत रखी है, गुनाह रखे हैं, फिर गुनाहों से बचाया। लेकिन जब आदमी दुनिया के कामों के लिए निकलता है तो दुनिया के कामों की खासियत यह है कि वो रफ्ता रफ्ता इंसान के अंदर गफलत पैदा करते हैं। जी, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर कुर्बान जाइए कि आपने एक ऐसा तरीका बता दिया कि अगर उस पर अमल करोगे तो फिर दुनिया के काम तुम्हें गाफिल नहीं कर पाएंगे, दुनिया के काम तुम्हें गाफिल नहीं कर पाएंगे अगर उस पर अमल करोगे। वो तरीका ये बता दिया कि हर कदम पर और हर काम से पहले एक एक दुआ तलकीन फरमा दी, पढ़ने को बता दिया। फरमाया कि जब सुबह को बेदार हो तो ये दुआ पढ़ो, जब घर से निकलो तो ये दुआ पढ़ो, जब बाजार में जाओ तो ये दुआ पढ़ो, जब खाना सामने आए तो ये दुआ पढ़ो, जब खाना खा चुको तो ये दुआ पढ़ो, जब पानी पियो तो ये दुआ पढ़ो, जब बैतुल खला में जाओ तो ये दुआ पढ़ो, जब बैतुल खला से बाहर निकलो तो ये दुआ पढ़ो, जब सोने के लिए बिस्तर पर लेटो तो ये दुआ पढ़ो। यहां तक फरमाया कि जब आपस में ताल्लुकात कायम करो तो ये दुआ पढ़ो। ये तमाम मसनून दुआएं जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तलकीन फरमाई है, इनका मकसद ये है कि जो इंसान दुनिया के काम धंधों में लगने की वजह से गफलत में मुब्तला हो जाता है, उसको इस गफलत से बचाया जाए, उसको इस गफलत से बचाया जाए। तो जो आदमी हर काम से पहले एक दुआ पढ़ रहा है, तो ऐसे शख्स को ये दुनिया अल्लाह ताला से कैसे गाफिल कर दे। तो दुआ जो है ना, गफलत को दूर करती है। ऐसे शख्स को दुनिया गाफिल नहीं कर सकती, क्योंकि वो तो हर मौका पर अल्लाह ताला का जिक्र कर रहा है। बात दरअसल यह है कि अल्लाह ताला को भुला देने और अल्लाह ताला तक ले जाने वाले आमाल और अफआल को भुला देने का नाम गफलत है। अल्लाह ताला को भुला देना या अल्लाह तक पहुंचने वाले जो आमाल है उसको भुला देने का नाम गफलत है। इस गफलत का बेहतरीन इलाज जो है वो मसनून दुआएं। ये मसनून दुआएं मामूली चीज नहीं है, लेकिन हम जैसे लोगों ने जब ये पढ़ लिया कि मसनून दुआएं पढ़ना मुस्तहब है, और मुस्तहब के बारे में उसूल पढ़ लिया कि जिसके करने से सवाब होता है, न करने से कोई गुना नहीं होता, लिहाजा हमें मसनून दुआएं पढ़ने की क्या जरूरत है, तो इंसान उसको हल्का समझ लेता। इस वजह से मौलवी साहिबान को इन दुआओं के पढ़ने का एहतमाम नहीं होता, क्योंकि दिल में उसकी अहमियत नहीं। ये सूरत किसी तरह भी मुनासिब नहीं। मुस्तहब और मंदूब काम में भी काम भी करने चाहिए। जी, हमारे हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह फरमाया करते थे, फरमा रहे थे कि एक मर्तबा अजान हो रही थी, एक आलिम साहब ने बातचीत शुरू कर दी। किसी ने कहा, हजरत अजान हो रही है, जरा बातचीत मौकूफ कर ले। तो जवाब में उन आलिम साहब ने फरमाया कि हाँ, हमें सब पता है अजान का जवाब देना कोई फर्ज वाजिब नहीं है, गोया कि जो चीज फर्ज वाजिब नहीं वो काबिले एहतमाम भी नहीं, इसकी कोई फजीलत ही नहीं। ऐसा इल्म बड़ा खुश्की वाला इल्म है जो सिर्फ जाबते के काम कर दे, आगे मोहब्बत के जो तकाजे हैं और इश्क के जो तकाजे उनकी तरफ ध्यान ही नहीं, क्योंकि ये तो मोहब्बत का तकाजा है ना कि अल्लाह का नाम आया इंसान खामोश हो जाए और उसका जवाब दे, तो ये मोहब्बत का तकाजा है। जाप्ता क्या है कि हाँ भाई वो अजान हो रही हम अपना काम करें। तो दुआएं कहाँ याद होती है? तो फरमाया लोग तबलीगी जमातों में जाते हैं वहां चंद दिन रहने से दुआएं याद हो जाती है, इसलिए कि वहां हर आदमी दुआएं खुद भी पढ़ता है और दूसरों को भी सिखाता है। लेकिन आम तौर पर लोगों को दुआएं याद नहीं होती है, वजह उसकी यह है कि फिक्र नहीं। अरे भाई जब दीन सीखने के लिए निकलोगे और उस दीन के जो अहम तकाजे हैं उन पर अमल करोगे तो दुआएं याद हो जाएगी। अल्लाह ताला ने फजल फरमाया कि इन दुआओं को फर्ज और वाजिब नहीं किया, क्योंकि अगर फर्ज और वाजिब हो जाती तो तुम मशक्कत में मुबतला हो जाते। लेकिन दुआओं का फायदा बड़ा दुर्रस है, बहुत ज्यादा है, उसका इंसान अंदाजा नहीं कर सकता। अव्वलन ये दुआएं जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक एक मरहले पर मांगी है ऐसी दुआएं हैं कि अगर इंसान सारी उम्र सजदे में पड़ा रहे तब भी उसको ऐसी दुआएं मांगने की तौफीक ना हो। अगर इंसान सारी उम्र सजदे में पड़ा रहे तब भी उसको ऐसी दुआएं मांगने की तौफीक न हो। अगर इन दुआओं में से एक दुआ भी सही मायने में कबूल हो गई तो इंसान का बेड़ा पार हो गया। और फिर इन दुआओं के पढ़ने का नतीजा ये है कि इनके जरिए से इंसान को अल्लाह ताला के जिक्र की तौफीक हो जाती है और दुनियावी कामों में मशगूल होने की वजह से जो गफलत में मुब्तला होने का अंदेशा होता है इस गफलत से इंसान को बचाती है। इसलिए दुआओं का एहतिमाम करे, खुसूसन जो रोजमर्रा की दुआएं, घर में दाखिल होने की, घर से निकलने की, बाजार में जाने की, टॉयलेट जाने की, वहां से निकलने, खाने की, खाने के बाद की, सोने की, सोने के बाद की, और सुबह और शाम की, तो ये क्या है गफलत को थोड़ा दूर कर देती है। जी गफलत बड़ी बला है। देखो गफलत जो है ना वो बहुत बड़ी बला, इसलिए कहते हैं गफलत से निकलने के लिए अल्लाह का जिक्र है, और जिक्र में सिर्फ सुभान अल्लाह अल्हम्दुलिल्लाह नहीं, उसमें दुआएं भी है और मौका महल की सुन्नतें भी है। मौका महल की दुआएं और सुन्नतें, खाने की दुआ, खाने की सुन्नतें, सोने की दुआ, सोने की सुन्नतें, टॉयलेट जाने की दुआ, उसकी सुन्नतें, और सुबह उठने की दुआ, उसकी सुन्नतें, पानी पीने की दुआ और उसकी सुन्नतें, ये सारी गफलत को निकाल देती, जड़ से निकल जाती है। अगर सुन्नतों का एहतमाम करें, लिहाजा ये गफलत बहुत बड़ी बला है। अल्लाह बचाए, अल्लाह बचाए। अगर इंसान से गलती हो जाए या गुनाह सरजद हो जाए या गुनाह सरजद हो जाए तो उसमें इतनी तश्वीश की बात नहीं, गलती हो जाए, गुनाह हो जाए तो इतने परेशान होने की बात नहीं, तोबा कर लूंगे तो अल्लाह ताला की रहमत से उम्मीद है कि वो माफ हो जाएगा। गुनाह पर तो तोबा इंसान कर लेता है, लेकिन गफलत को गुनाह ही नहीं समझता। गफलत, लेकिन गफलत के गुनाह किए जा रहा है और तंबी नहीं हो रही। गफलत एक ऐसी मुसीबत है कि वो करता जा रहा है तो गोया गुनाह हो रहा है और उसको कोई पता नहीं कि मैं तोबा करूं। गफलत, खुदा से गाफिल। अब खुदा से गाफिल हो गया तो वो क्या करेगा? फुर्सत है तो या तो बहुत से लोग मोबाइल में बैठ जाते हैं, बहुत से लोग किसी की बातों में लग जाते हैं, कोई इधर उधर की गप शप में लग जाते हैं, ये सारा का सारा गफलत है। तो बोला अब गफलत को, अब उससे तोबा कैसा करेगा? एक आदमी से गुनाह हो गया तो उससे तो तोबा हो गई, लेकिन गफलत से, कि गफलत है कि आइंदा उसका इसका वक्त को मशगूल रख लो किसी न किसी काम में जो जायज और हलाल हो और اللہ سے دور نہ کر، ایسے کہا. تو فرمایا تو غفلت ایسی ہے کہ اس میں انسان گناہ کرتے جا رہا ہے، اس پر اس کو تنبیہ نہیں ہو رہی، نہ کبھی خیال آ رہا ہے کہ اللہ تعالیٰ کے حضور حاضر ہوں گا تو کیا جواب دوں گا، آخرت کی فکر نہیں، یہ سب غفلت کا نتیجہ ہے. غفلت ہی کی وجہ سے دیکھو قرآن کی تلاوت بھی چھوٹ جاتی، غفلت ہی کی وجہ سے ذکر و اذکار بھی چھوٹ جاتے ہیں، غفلت کی وجہ سے مراقبہ بھی چھوٹ جاتا ہے، یہ سب اسی کی وجہ سے تو ہو رہا ہے. یہ نہیں کہ وقت نہیں ہے، نہیں، وقت ہے ہر ایک کے پاس، یاد رکھے، لکھ لو، لیکن غفلت کی وجہ سے چھوٹ جاتے. جی، اور جس کی غفلت دور ہو گئی تو پھر اس کے پاس ایک ایک منٹ قیمتی ہے، ایک ایک منٹ، کہ اس کام سے نکلا، اس کام میں گیا، اس سے اس میں اس میں، اس کو قیمتی بنا لیتا ہے، وہ وقت کو بہت قیمتی بنا دیتا ہے. اور غفلت آتی ہے تو وقت کو ضائع کر دیتا ہے. اس لیے اللہ تعالیٰ نے ہمیں وقت دیا ہے، کچھ وقت ایسا دیا ہے کہ جس میں اب ہم اس وقت میں ہمارا سارا وقت واٹس اپ لے لیتا ہے، یوٹیوب لے لیتا ہے، فیس بک لے لیتا ہے، یا تو پھر گیم لے لیتا ہے، ہر ایک ہاتھ میں گیم ہے. تو اب کیا ہوا، اب فرصت کا وقت اس نے لے لیا، غفلت میں ہے. اگر وہ دھیان ہوتا تو فوراً کہتا ابھی مجھے کیا کرنا، ارے میری قرآن کی تلاوت باقی لاؤ، ارے میرا ذکر باقی، ارے میں نے آج تو کوئی دینی کتاب پڑھی نہیں وہ باقی ہے، ارے آج تو میرا مراقبہ باقی ہے. تو اب دیکھو وہ وقت اس میں لگا دیتا تھا. جی، تو غفلت ایسی چیز ہے، تو اللہ تعالیٰ کے حضور حاضر ہوں گا، اور جس کو پھر وہ نہیں ہوتا ہے کہ مجھے کیا جواب دوں گا، آخرت کی فکر نہیں، یہ سب غفلت کا نتیجہ. اس لیے غفلت بہت بڑی بلا ہے، اللہ تعالیٰ ہر مسلمان کی اس سے حفاظت فرمائے، آمین. اس بلا سے بچنے کا بہترین طریقہ، اس بلا سے بچنے کا بہترین طریقہ حضور اقدس صلی اللہ علیہ وسلم نے ان دعاؤں کی صورت میں ہمیں بتا دیا، دعائیں. اور یہ دعائیں اس بلا سے نکالتی ہے، یہ دعائیں معمولی چیز نہیں، لہذا ان دعاؤں کا اہتمام کرے، خود بھی کرے، یاد کرے، خود بھی یاد کرے اور بچوں کو بھی یاد کرائے کہ ہر ہر مرحلے پر کیا دعا مانگنی چاہیے. دعاؤں کی کتابیں چھپی ہوئی ہے، حضرت مولانا اشرف علی صاحب تھانوی رحمتہ اللہ علیہ کی کتاب مناجات مقبول کے نام سے چھپی ہوئی ہے، میرا بھی ایک رسالہ پور نور دعائے کے نام سے چھپا ہوا ہے، اس میں مسنون دعاؤں کو جمع کر دیا ہے. جو آدمی بھی ان دعاؤں کے پڑھنے کا عادی ہوگا، اس کی زبان پر یہ دعائیں چڑھی ہوئی ہوگی، وہ شخص کبھی بھی غفلت کا شکار نہیں ہوگا انشاءاللہ. ایک مرتبہ میرا انگلینڈ جانا ہوا، انگلینڈ کے صوبہ اسکاٹ لینڈ کا ایک شہر گلاسگو، وہاں جانا ہوا. وہاں کے لوگوں نے یہ پروگرام رکھا کہ پورے اسکاٹ لینڈ میں مسلمانوں کے جتنے اسکول ہے ان سب کا کنیونیشن بلایا جائے، اور ان کنیونیشن میں تمام بچوں کو جمع کیا جائے، اور مجھے بھی دعوت دی کہ آپ اس کنیونیشن میں صدارت کیئر کرے، یعنی آپ صدر رہے، اور اس میں کچھ نصیحتیں فرما دی. میں نے منظور کر لیا، گیسٹ آف آنر، صدارت یعنی گیسٹ آف آنر، میں نے منظور کر لیا. میں نے چنانچہ اس کنیونیشن میں پورے اسکاٹ لینڈ کے اسکولوں کے مسلمان بچے جمع ہوئے، جو 2500-3000 کے قریب تھے، اور ایک بہت بڑا اجتماع تھا. میں بھی وہاں پہنچ گیا. مجھ سے انتظامیہ کے لوگوں نے کہا کہ یہ تقریباً 3000 بچے ہیں، ہم نے تمام اسکولوں کے ایک فنڈریشن بنا رکھی ہے، وہ فنڈریشن مسلمان بچوں کی دینی تعلیم تربیت کے لیے کام کرتی ہے، اور ہم نے ان مسلمان بچوں میں دین کی عظمت اور محبت پیدا کرنے کے لیے بہت سے کام کیے. ایک کام یہ کیا ہے کہ ہم نے ان بچوں کو مسنون دعائیں یاد کرائی ہے. یہ 3000 بچے آپ کے سامنے بیٹھے ہیں، آپ کسی بھی بچے سے جس وقت کی دعا چاہے سن لیں. چنانچہ میں نے ایک بچے سے پوچھا کہ سوتے وقت کی کیا دعا ہے، اس نے فوراً کھڑے ہو کے دعا پڑھنی شروع کر. دوسرے بچے سے بازار میں جانے کی دعا پوچھی، تو اس نے فوراً دعا سنا دی وغیرہ. ہزاروں بچے تھے اور ہر بچے کو ساری دعائیں حفظ یاد تھی. اور یہ بچے برطانیہ جیسے ملک کے رہنے والے تھے, اور مدرسوں کے بچے نہیں تھے بلکہ اسکولوں کے بچے تھے. مجھے خوشی بھی ہوئی اور رشک بھی آیا کہ یہ چیز تو ہمارے دینی مدارس کے طلبہ میں بھی موجود نہیں ہے, جو چیز ان کو اللہ تعالیٰ نے عطا فرمائی. تو یاد رکھیے, جس بچے کو ابتدائی عمر میں نبی کریم صلی اللہ علیہ وسلم کی دعائیں پڑھنے کی توفیق ہو گئی اور اس کی عادت پڑ گئی, تو پھر انشاءاللہ تعالی بڑے سے بڑا شیطان بھی اس کو گمراہ نہیں کر سکے گا. جی, اس لیے بچوں کو موقع محل کی دعائیں بتاوے, سنت طریقہ بتائے. جب وہ بچہ زندگی کے معرکہ میں داخل ہوگا, یعنی بڑی عمر میں آئے گا دنیا میں, تو یہ دعائیں انشاءاللہ تعالی اس کی حفاظت کرے گی. بہرحال, غفلت سے بچنے کا بہترین نسخہ کیا ہے؟ مسنون دعائیں ہیں. اس کا اہتمام کرنے کی ہم سب کو فکر کرنی چاہیے. اللہ تعالیٰ مجھے بھی اور آپ کو بھی اس پر عمل کرنے کی توفیق عطا فرمائے. بس آج تو اتنا ہی رکھتے ہیں. اور یہ تصور کرے کہ اللہ کی رحمت آ رہی ہے, میرے دل میں سما رہی ہے, میرے دل سے ظلمت و سیاہی دور ہو رہی ہے, میرا دل کہہ رہا ہے اللہ.